यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारको स्थिरता र विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध भएर काम गर्न नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकमा भएको विभिन्न दुर्घटना र बाढ़ी पहिरोबारे सरकारको गम्भीर ध्यान आकर्षण। र भारतको केरला राज्यमा भीषण पहिरो खस्दा कम्तीमा 56 जनाको मृत्यु, सयौं घाइते। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छूट नरहेको, छूट हुन नदिने पनि बताउनु भएको छ। नेपालका सरकारका सचिवहरूलाई आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकोले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नु परेको भन्दै आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि प्रश्न पारिरहेको स्मरण गराउनुभयो। यी दुई पार्टी मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको उहाँले जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बमोजिम, जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिनुभयो। उप प्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट पदाधिकारीहरूको बैठकमा सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशी नै क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनु भएको छ। विश्वविद्यालयको साधारण सभा बैठक सिनेटमा आज सम्बोधन गर्नुहुँदै उप कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधि मैत्री बनाउँदै ठूलो संख्यामा विद्यार्थी विदेशी क्रमलाई स्वदेशमै केन्द्रित गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि विज्ञापन गरी जनशक्ति अभाव पूर्ति, विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाई राख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गर्नुभयो। उहाँले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृह कार्य गरी छिट्टै अर्को सिनेट बैठक गरेर निचोडमा पुगिने पनि विश्वास दिलाउनुभयो। सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरूलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने उहाँले प्रश्न पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढ़िवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा संचार मन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले रूढ़ी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड़ दिएको पनि बताउनुभयो। मन्त्री गुरूङले हलिया, छाउपड़ी, हरबाचा र कमलरी प्रथालाई पनि पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा उहाँले बोक्सी प्रथामा आधारित चलचित्र अग्निदहनको पोस्टर पनि सार्वजनिक गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पुराना र गुणस्तरीयहीन स्कूल बस तथा अन्य सार्वजनिक बसहरू सञ्चालनमा रहेका कारण दुर्घटना बढ़ेको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले पछिल्लो समय लगातार भइरहेका सड़क दुर्घटना रोक्न सरकारले गाड़ीको गुणस्तर अनुगमन तथा नियमन गर्नुपर्ने र गुणस्तरहीन भएमा सञ्चालनमा रोक लगाउनुपर्ने बताउनु भएको छ। यस्तै वर्षाका कारण मुलुकमा विभिन्न स्थानमा बाढ़ीले क्षति पुर्याउँदा तटबन्ध भत्की सिंचाईमा समस्या भएको, सड़क दुर्घटनाका कारण दर्जनौं नागरिकले अकालमा ज्यान गुमाउनु परेको लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। रसिया र युक्रेन युद्धमा दुवै देशमा बन्धक रहेका नेपालीहरूको अवस्था पत्ता लगाई तत्काल उद्धार गर्न पनि सांसदहरूले सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा प्राकृतिक विपद, सड़क तथा हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले मुलुकमा बाढ़ी पहिरो यात्रुवाहक बस तथा हवाई दुर्घटनामा परि ठूलो जनधनको क्षति भएको भन्दै सरकारले दुर्घटना रोकथाम तथा न्यूनीकरणका संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले यात्रुवाहक बस तथा हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति सरकारले तत्काल दिलाउन पनि माग गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्सनबीच शिष्टाचार भेट भएको छ। आज बिहान मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र संयुक्त राज्य अमेरिका बीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताउनुहुँदै सम्बन्ध सरकारको तहमा मात्र नभई जनस्तरमा समेत उत्तिकै प्रगाढ रहेको बताउनुभयो। दुई मुलुकले लोकतन्त्र, मानवाधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको पनि बताउनुभयो। रेडियो नेपालले नवनियुक्त आफ्ना कर्मचारीहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। सिंहदरबार स्थित रेडियो नेपालको केन्द्रीय कार्यालयमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपाल संचालक समितिका अध्यक्ष समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नवनियुक्त कर्मचारीहरू युवा हुनुभएकाले आफ्नो सृजनशीलता मार्फत सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। सचिव सुवेदीले नयाँ र पुराना कर्मचारीहरूबीच आवश्यक समन्वय तथा सामूहिक भावनाका साथ संस्थाको उन्नतिका लागि क्रियाशील रहनुपर्नेमा जोड़ दिनुभयो। उहाँले विश्वमा विकसित भइरहेका नयाँ नयाँ प्रविधिलाई चुनौतीका रूपमा लिँदै रेडियो नेपाललाई प्रविधि मैत्री बनाएर अगाडि बढ़नुपर्नेमा आवश्यकता औल्याउनुभयो। नवनियुक्त कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै सचिव सुवेदीले आफूले जानेका सिद्धान्त, ज्ञान र सिपलाई व्यवहारमा उतार्दै रेडियो नेपाललाई जनमुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले जनताले तिरेको करबाट सञ्चालित रेडियो नेपालका कर्मचारीले देश र जनताप्रतिको दायित्व निर्वाह गर्दै रेडियो नेपालको प्रसारणलाई थप प्रभावकारी बनाउन आफ्ना सिप र ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले रेडियो नेपालमा कार्यरत सिफ्ट बेसिस र करार सेवाका कर्मचारीलाई पोशाक भत्ता लगायतका अन्य सेवा सुविधामा कुनै विभेद नहुने गरी रेडियो नेपाल संचालक समितिले निर्णय गरिसकेको पनि जानकारी दिनुभयो। रेडियो नेपालका संचालक समितिका सदस्य तिलकजङ बुढाथोकीले नवनियुक्त कर्मचारीहरूले अभिमुखीकरण तालिमबाट रेडियो नेपाललाई अझ धेरै बुझ्ने र यसबाट कर्मचारी र संस्था दुवै लाभान्वित हुने बताउनुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलले अभिमुखीकरण तालिमले कर्मचारीलाई काम गर्न थप उत्प्रेरणा प्राप्त हुने बताउनुभयो। अभिमुखीकरण तालिमको सहजीकरण तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको छ। अभिमुखीकरण तालिम साउन 18 गतेसम्म चल्नेछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेस बीच सत्ता सहकार्य भएको बताउनु भएको छ। प्रेस चौतारी दाङले घोराईमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नु परेको दावी गर्नुभयो। संघीयता स्थापना भएको 6 वर्षको अवधिमा कोशी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विकास निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। हालसम्मको अवधिमा प्रदेशका 14 जिल्लामा मोटरेबल पुल, झोलुङ्गे पुल, सड़क कालोपत्री तथा ग्राबेल, सामुदायिक एवं सरकारी भवनका कार्यालय लगायत ठूला ठूला पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
आर्थिक वर्ष 2075-76 2080-81 कोशी प्रदेशका 14 जिल्लामा 1199 कच्ची सड़क निर्माण भएका छन् भने 550 किलोमिटर सड़क कालोपत्रे भएका छन्। त्यसै गरी 1117 किलोमिटर सड़क मर्मत तथा 1000 किलोमिटर सड़कमा ग्राभल गरिएको छ। आरसीसी पीसीसी सड़क अन्तर्गत 22 किलोमिटर सोलिङतर्फ 172 किलोमिटर तथा 397 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। मन्त्रालयले बहुवर्ष सड़क अन्तर्गत 28 सड़कको निर्माण कार्य सम्पन्न गरेको छ भने 88 मोटरेबल पुल साथै 200 झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। त्यसै गरी सो अवधिमा जनता आवास कार्यक्रम अन्तर्गत 5534 घर निर्माण सम्पन्न भएका छन् भने 1262 घर निर्माणाधीन अवस्थामा रहेका छन्। सामुदायिक सभाहल 374 सम्पन्न भएको छ भने 57 निर्माणाधीन अवस्थामा रहेका छन्। मन्त्रालयका सचिव अशोक शाहले प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजनाले निर्दिष्ट गरेको लक्ष्य अनुसार जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्दै आएको बताउनुभयो।
मन्त्रालयको कार्यक्षेत्र खास गरिकन सड़क पूर्वाधार, त्यस पछाडि झोलुङ्गे पुल र शहरी विकासका कार्यक्रमहरू हुन्छ। हामीले राष्ट्रिय लक्ष्यलाई पछ्याउँदै कोशी प्रदेश सरकारको पञ्चवर्षीय प्रथम आवधिक योजना बनायो। त्यो आवधिक योजनाले निर्दिष्ट गरेको हाम्रो कार्यक्षेत्रसँग सम्बन्धित लक्ष्यहरू प्राप्ति गर्ने सन्दर्भमा हामीले वार्षिक कार्यक्रम बनायो र सो वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने चरणमा हामीले संघले अभ्यास गरेकै र संघबाट हस्तान्तरित भएका सड़कहरूलाई नै आफ्नो आवधिक योजनामा राखेर वार्षिक कार्यक्रमहरू बनाउँदै आइरहेछ।
त्यसै गरी मन्त्रालयले साना आयोजनामा समेत काम गर्नुपर्ने भएकाले धेरै समय लाग्ने गरेको जनाएको छ। मन्त्रालयले ठूला ठूला बहुवर्षीय आयोजनाको काम गर्नुपर्ने र आवश्यकता अनुसारको दरबन्दीमा केन्द्रले कर्मचारी पठाउनु पर्ने मन्त्रालयका प्रादेशिक सड़क पूर्वाधार महाशाखाका प्रमुख रमेश कुमार श्रेष्ठले बताउनुभयो।
त्यस कारणले आउँदो दिनहरूमा भौतिक मन्त्रालय अन्तर्गतका कार्यालयहरूले ठुला ठुला बहुवर्षीय आयोजनाहरू मात्रै कार्यान्वयन गर्नुपर्छ र सानो योजनाहरू नगरपालिका गाउँपालिकाहरूलाई नै हस्तान्तरण गर्नुपर्छ।
विकास निर्माण सँगै कोशी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा खानेपानीको क्षेत्रमा समेत उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ, जसका कारण आम नागरिकले संघीयताको अनुभूति गर्न पाएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कोशी प्रदेशको विकास सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। आज साउने 15 पर्व खीर खाएर मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा हो। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको केरला स्थित वायनाड जिल्लाको मेपाडी नजिक भीषण पहिरो खस्दा कम्तीमा 56 जनाको मृत्यु भएको छ। केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले अहिलेसम्म 56 जनाको मृत्यु भएको जानकारी दिनुहुँदै स्थानीय अस्पतालमा 70 जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पहिरोमा परि घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। राहत र उद्धारको काम अहिले जारी छ। पहिरोमा ठूला संख्यामा मानिसहरू फँसेको आशंका रहेकोले मृत्यु हुनेको संख्या बढ़न सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्री जर्जले जानकारी दिनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार अभियानमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। र बेलायतको एउटा कार्यक्रममा एक किशोरीले अन्धाधुन्ध छुरा प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ। अमेरिकाको चर्चित गायक टेलर स्विफ्टको गीतमा आधारित नृत्य र योग सम्बन्धी कार्यशालामा 17 वर्षीय किशोरले हिजो छुरा प्रहार गर्दा अन्य 6 बालबालिका गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय प्रसारण केन्द्र बीबीसीले जनाएको छ। छुरा प्रहार गरेको भन्दै प्रहरीले ती किशोरलाई हिरासतमा लिएर विस्तृत अनुसन्धान शुरू गरेको छ। सरकारको स्थिरता र विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध भएर काम गर्न नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकमा भएको विभिन्न दुर्घटना र बाढ़ी पहिरोबारे सरकारको गम्भीर ध्यान आकर्षण। र भारतको केरला राज्यमा भीषण पहिरो खस्दा कम्तीमा 56 जनाको मृत्यु, सयौं घाइते। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।